कार्यक्रम हाम्रो चासो नमस्कार। उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले बाँके जिल्लालाई छनौट गरेका छौँ। बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरो फेरोमा रहेर हामीले बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवसँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवज्यूलाई धेरै धेरै स्वागत छ।
धन्यवाद।
बाँके जिल्लाको कुरा गर्ने हो भने त्यहाँ रहनुभएका उपभोक्ताहरूले कतिको शुद्ध अनि स्वस्थ खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ, कुराकानीको सुरुवात यहीँबाट गरे।
बाँके जिल्ला नेपालको एउटा पश्चिममा रहेको जिल्ला हो। शिक्षाको क्षेत्रमा हेर्नु भने त यहाँ मान्छेहरू सबै शिक्षित त छैन, तर झन् यो उपभोक्ता शिक्षाको कुरा गर्नुपर्दा मान्छे शिक्षित भए पनि उपभोक्ताहरू जुन किसिमका सामानहरू प्रयोग गर्नुपर्ने खानको लागि, लगाउनको लागि अनि स्वास्थ्य, शिक्षा त्यति चनाखो चाहिँ देखिँदैन। तर आजभन्दा 10 वर्ष अगाडि र अहिलेमा धेरै फरक छ। एकदमै शुद्ध हरेक चिजमा खाने पिने लगाउनेमा त शुद्धता खोज्नुभयो भने 100% छैन, तर निकै सुधारको अवस्थामा छ अहिले।
अब यहाँहरूको जिल्ला त बोर्डरसँग पनि जोडिएको जिल्ला, छिमेकी जिल्लाबाट पनि ल्याउने खाद्य वस्तुहरू पनि गुणस्तरीय छैन भन्ने कुरा पनि सुनिन्छ, तपाईँहरूले यसको बारेमा केही बुझ्नु भएको छ त?
छिमेकी देशबाट आउने सामानहरू सबै गुणस्तरीय हुन्छ भन्न मिल्दैन। हाम्रै देशमा उत्पादन भएका सामानहरू सबै गुणस्तरीय छ भन्न पनि मिल्दैन, तर त्यताबाट आएका कुराहरू हाम्रो उपभोक्ताहरूको भनाइ, अब हामी उपभोक्ता मञ्चको भनाइ के भने, सरकारले बोर्डरबाट बोर्डरमै चेक जाँच गरेर सामानहरू ल्याउन दिनुपर्छ। नेपाली जनताले, नेपाल सरकारले तोकेको कर, त्यो कर तिरेर ल्याउन दिनुपर्छ, र सबै सामान चाहिँ अयोग छ, खान योग छैन, उपभोक्ता योग छ भने भन्न मिल्दैन म्याम। त्यस्तो सामान अखाद्य वस्तुहरू पनि आउँछ त्यताबाट।
यस्ता किसिमका अखाद्य वस्तुहरू उपभोक्ताहरूले प्रयोग गरेको देख्नुभयो भने तपाईँहरूले सम्झाउने, बुझाउने, त्यसरी सामान नल्याउनुहोस् भन्ने गर्नु भएको छ कि छैन त सर?
एकदम एकदम, हाम्रो संस्थाले विगतको 15 वर्षदेखि हामी चाहिँ यो क्षेत्रमा लागिरहेका छौँ। उपभोक्ता चेतनाका कार्यक्रमहरू हामी मानिस कार्यालयको साथमा उपभोक्ता चेतना कार्यक्रम शिक्षा विद्यार्थीलाई, शिक्षकलाई अनि आम जनतालाई चाहिँ पटक पटक दिएका छौँ, र वाणिज्यदेखि लिएर खाद्य गुणस्तर, गुणस्तर नापतोल उहाँहरूसँग साथमै हामीले धेरै ठाउँमा अनुगमन पनि गरेका छौँ। र अहिले त झन् तपाईँको 2074 पछि जुन स्थानीय तह भएको छ नि, सबै स्थानीय तहले अहिले नेपालगञ्जमा, बाँके जिल्लाको मुटु भन्नुहुन्छ भने नेपालगञ्ज हो, नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कर्मचारीहरूलाई खटाएर प्रत्येक खाद्य पसलहरूमा अनुगमन गरेको छ र अखाद्य भएको ठाउँमा उपभोक्ता ठकिएको ठाउँमा चाहिँ सेलबन्दी गरेको छ।
यहाँले भन्नुभयो अनुगमन चाहिँ हामीले सँगसँगै गर्छौँ भनेर, अनुगमनको क्रममा चाहिँ के कस्ता अखाद्य वस्तुहरू चाहिँ भेटिन्छन् सर?
अब त्यो ठाउँ अनुसार होटलमा खानेकुरामा गयो भने तपाईँको बासी खानेकुरा देखिन्छ, अनि भान्सा कोठा सबभन्दा चाहिँ डरलाग्दो अवस्था भान्सा कोठामा सरसफाइ हुँदैन, फोहोर पनि त्यही राख्ने, खाना पनि त्यही पकाउने, अनि त्यसपछि तपाईँको मासी खानेकुराहरू पनि फ्रिजमा जुन फ्रिजअप गरेर राखेका सामान हुन्छ त्यही मासी हुन्छ, त्यही अर्को सबै खाद्य पदार्थलाई एकै ठाउँमा राखिएको हामीले देखेका छौँ। तर हामीले उहाँहरूलाई सबै सामानहरू सबैको तपाईँको गुण फरक फरक भएको हुनाले यो छुट्टा छुट्टै ठाउँमा राख्नुपर्छ, भान्साभन्दा बाहिर फोहोर राख्नुपर्छ, देखि लिएर यी विभिन्न कुराहरू सचेतनाका कुराहरू हामीले भनेका छौँ। कतिपय ठाउँमा कारवाही पनि भएको छ। त्यसपछि पेय पदार्थहरू तपाईँको डेट एक्सपायर हुन्छ, त्यो डेट एक्सपायर पेय पदार्थहरू हामी डिस्पोजल गर्ने काम गरेका छौँ। औषधि पसलमा गयो भने डेट एक्सपायर औषधिहरू भेटिएको छ, त्यस्ता औषधिहरूलाई जप्त गरेका छौँ र त्यस्ता सम्बन्धित निकायलाई भनेर कारवाही पनि गर्न गएका छौँ।
यहाँले कुराकानीको क्रममा भन्नुभयो बाँकी जिल्लाको मुटु भनेकै नेपालगञ्ज हो भनेर, नेपालगञ्जमा रात्रिकालीन बजारहरू पनि लाग्ने रहेछ, अनि त्यो रात्रिकालीन बजार लाग्दाखेरि खानेकुराको स्थलहरू पनि ठाउँ ठाउँमा हुने रहेछ, त्यहाँ स्वास्थ्यको दृष्टिकोणले विचार गरेर खाद्य वस्तुहरू बिक्री वितरण गरिएका छैनन् भन्ने गुनासोहरू पनि सुनिन्छ, सत्य हो?
यहाँ तपाईँले रात्रिकालीनको कुरा गर्नुभयो, नेपालगञ्जको मुटु भन्ने ठाउँ त्रिभुवन चौक हो। त्रिभुवन चौकमा रात्रिकालीन भन्नाले तपाईँको 10 देखि 11 बजेसम्म पसलहरू खुल्ला हुन्छ र त्यो त्यहाँ खाद्य पदार्थहरू नै उपलब्ध हुन्छ, जस्तै नेपालगञ्जको देशी चाट भयो, होइन पानीपुरी भयो, हजुरको त्यसपछि दही भयो, राबडी भयो, यस्ता किसिमका खाद्य पदार्थहरू बिक्री वितरण राति अलि अबेरसम्म हुन्छ। अनि त्यसपछि अहिले तपाईँको 5 तारे 3 तारे होटलहरू भएको छ, छिमेकी जिल्लाहरूबाट साथीहरू आउनुहुन्छ, अनि विभिन्न क्यास्नियोहरूको छ, तर बजारमा तपाईँको रोडमा गर्ने व्यापारहरू पानीपुरीमा पाउने जुन पानीमा प्रयोग गर्ने तपाईँको खट्टोपन ल्याउनलाई एसिड प्रयोग भएको हामीले धेरैचोटि गुनासो आयो जनताहरूबाट उपभोक्ताहरूबाट, ती सब चेक गर्दाखेरि कतिपय ठाउँमा हामीले चाहिँ अखाद्य वस्तु मिसावट गरेको पाएका छौँ र उहाँहरूलाई त्यस बेला हामीले साधारण पहिलो चरणको जुन दण्ड हुन्छ सम्बन्धित निकायलाई भनेर दण्ड पनि गराएका छौँ र उहाँहरूलाई यस सम्बन्धी शिक्षा पनि दिएका छौँ, यस्ता वस्तुहरू मतलब यस्ता अखाद्य पदार्थहरू प्रयोग नगर्नुहोस् भनेर।
पछि जाँदा त्यो सुधारेको पाउनु भएको छ कि छैन त सर?
धेरै ठाउँमा सुधार भएको छ हजुर, धेरै ठाउँमा सुधार भएको छ, कति सुध्रिने क्रममा छ, कतिलाई कारवाही गरेर पनि नसुध्रेको अवस्था छ र कतिपय पसलहरू त्यस्ता पस्तेहरू बन्द पनि भएको छ, पटक पटक कारवाही भएर उहाँहरूको जुन लाइसेन्स दिइन्छ नि नगरपालिकाबाट त्यो जफत पनि गरिएको छ।
बाँकी जिल्लाका ठुला सहरहरूका कतिपय उपभोक्ताहरू भारतीय बजारमा गएर खाद्य सामग्रीहरू किनेर आउनुहुन्छ भनिन्छ नि त, गुणस्तरलाई चाहिँ कतिको ध्यानमा दिएर ती बजारहरूमा गएर खाद्य वस्तुहरू ल्याउनुहुन्छ, त्यसको बारेमा पनि तपाईँहरूले केही कार्यक्रमहरू आयोजना गर्नु भएको छ?
हामीले यता 1 वर्षदेखि त्यो त गरेका छैनौँ म्याम, होइन जे कुरा गरेका छैनौँ त्यो त भन्नै मिल्दैन। हामीले पहिला पहिला बोर्डरमै बसेर जुन उपभोक्ताहरू भारतीय बजारमा जान्थे तिनीहरूलाई भनिन्थ्यौँ, तर यता तपाईँको अहिले नयाँ सरकार गठन भइसकेपछि बोर्डरबाट तपाईँको अहिले खाद्य वस्तुहरू खासै खाद्य वस्तुहरू ल्याउन दिएको छैन, जस्तै अहिलेको यो सिजनमा आँप चाहिँ भन्सारबाट ल्याउनै दिएको छैन, आलु ल्याउन दिएको छैन, प्याज ल्याउन दिएको छैन, साधारण उपभोक्ताहरू जाने क्रममा। तर उपभोक्ताहरूको गुनासो चाहिँ अर्कै छ, अहिले सरकारले हामीलाई चाहिँ हामी घरका लागि प्रयोग गर्ने आँप अनि तरकारी सरकारले हामीलाई ल्याउन दिएको छैन, भन्सारमा पुलिस प्रशासन लगाएर चाहिँ रोक्ने गरेको छ, तर त्यही माल चाहिँ चोरी पैठारीबाट आएको छ भनेर नेपालगञ्ज र बाँके जिल्लाको उपभोक्ताहरूको चाहिँ गुनासो यो छ। त्यस कारण म नेपाल सरकारलाई यही कार्यक्रम माध्यमबाट के भन्न चाहन्छु भने जुन रातिको समयमा उपभोक्ताहरूको गुनासो छ हामीलाई ल्याउन नदिने, तर त्यही सामान रुपे भनौँ भारतीय बजारका सामानहरू छ्यापछ्यापै बजारमा भेट्नु, उता मूल्य 200 रुपियाँ हुन्छ भने नेपालगञ्ज सहरमा आइसकेपछि त्यसैको मूल्य 1,000 भएको छ। त्यस कारणले सरकारको नीतिले कतै उपभोक्ता ठकिएछ कि भन्ने कुरा म सरकारसँग अनुरोध गर्न चाहन्छु। यदि त्यो वस्तु जनताले ल्याए, एउटा साधारण उपभोक्ताले ल्यायो भने त्यो अखाद्य हुन्छ भने चोरी पैठारीबाट आएका सामानहरू अखाद्य हो कि होइन, चोरी पैठारीलाई रोक्दिन नेपाल सरकारसँग अनुरोध गर्छु।
यी त भए बाँकी जिल्लामा रहनुभएका उपभोक्ताहरूले उपभोग गर्ने खाद्य वस्तुको कुरा। अब नेपालगञ्ज बाँके जिल्ला भनेपछि यहाँ त विभिन्न किसिमका कृषि उपजहरू पनि हुन्छन्। कृषि उपजहरू चाहिँ के हुन्छन् सर?
कृषि उपजहरू त सिजन अनुसार सबै हुन्छ यहाँ मेन तराईमा पाउने तपाईँको अब अहिलेको कृषि उपज भनेपछि आँप भयो होइन, अनि त्यसपछि लिची भयो, अब केरा भयो, अहिले यो केरा त बाह्रै सिजनमा पाउने हो, त्यसपछि अरू भन्ने अन्यहरू भए, त्यसपछि तपाईँको माछा मासुहरू पनि भए, तर यो हाम्रो बोर्डरमा माछा मासुको प्रतिबन्ध धेरै वर्ष अगाडिबाट नै छ, माछा मासुको चाहिँ पैठारी विदेशी बजारबाट भएको छैन।
कृषिमा जो लाग्नु भएको छ कृषक, उहाँहरूको लागि बाँके जिल्लामा रहेका स्थानीय तहहरूले के सुविधाहरू उपलब्ध गराएको छ त?
अब पालिका अनुसार फरक पर्छ, सबै पालिकाले कृषिमा फरक फरक किसिमका अनुदानहरू दिने गरेको छ, कुनै पालिकाले तपाईँको गहुँमा, कुनै कहीँ चाहिँ तपाईँको आलुमा, कहीँ तपाईँको धानमा, यो आफ्नो ठाउँको प्रकृति हेरेर चाहिँ उहाँहरूले चाहिँ महत्त्व दिएछ कृषिमा।
अनि जो साँच्चै किसान हो, कृषि कर्म गर्नुहुन्छ, उहाँहरूको लागि अरू अरू पालिकाहरूमा त स्थानीय तहले ट्र्याक्टरहरू, त्यस्तै गरी बिउ बिजन, मल खाद अनि विषादी,
त्यस्तो एकदम हजुर बाँके जिल्लामा पनि दिएको छ, उपभोक्ताहरूले त्यो प्राप्त गरेको छ। तर सबभन्दा उपभोक्ताहरूको सबभन्दा ठुलो गुनासो चाहिँ नै धेरै पहिलाबाट हामी सानै हुँदाखेरि अहिलेसम्म सुन्दै आएको चाहिँ समयमा कृषि उपभोक्ताहरूले मल पाएको छैन, त्यो चाहिँ सरकारले व्यवस्था गरिदिनु पर्यो।
त्यो चाहिँ स्थानीय पालिकाहरूले कतिको समन्वय गरिदिएको छ त मल सजिलैसँग प्राप्त होस् भन्ने कुरामा?
यो त संघीय सरकारले चाहिँ नि स्थानीय सरकारलाई उपलब्ध गराइदिने हो, यो नीति नै संघीय सरकार मलको बिउको चाहिँ पैठारी गर्ने संघीय सरकारले नै अनुमति दिने हो र संघीय सरकारले दिएर नै ल्याउने हो। त्यस कारणले यसमा स्थानीय सरकारले त गरेको छ, तपाईँको हाते ट्र्याक्टरहरूदेखि लिएर बिउ मलको जति उहाँहरूलाई उपलब्ध हुन्छ वितरण गरेको छ, तर एकदमै हाहाकार छ। कुनै व्यवसायीले चाहिँ तपाईँको सामानमा गुणस्तरीय हिँडियो भने व्यवसाय कारवाहीमा हुन्छ, सरकारले जनतालाई समयमा मल दिएन भने सरकार कारवाहीमा कसले गर्ने, त्यो पाँचै वर्ष लाग्ने हुन्छ त्यसको लागि। त्यस कारण त्यतातिर पनि सरकारले अब नयाँ सरकार आउनुभएको छ, नयाँ जोस उमङ्गले दुई तिहारको सरकार छ अहिले, यो सरकारसँग हाम्रो चाहिँ माग छ तपाईँको उपभोक्ताहरूलाई कृषिमा निर्भर रहने किसानहरूलाई समयमा बिउ मल र तपाईँको जलको पनि व्यवस्था सरकारले गर्नुपर्छ।
कृषि कर्म जो जसले गर्नुहुन्छ कृषकहरूले, उहाँहरूले चाहिँ अत्यधिक विषादी प्रयोग गरेपछि स्वास्थ्यमा हानि हुन्छ भन्ने कुरा चाहिँ कतिको बुझ्नु भएको छ त्यहाँका कृषकहरूले?
बुझ्न त अब अहिले यो सम्बन्धी अबुझ भएका किसानहरू छैन, लगभग साधारण लेखपढ गर्न जाने, र अहिले सबैको हातमा तपाईँको सोसियल मिडिया मोबाइल छ र मोबाइलबाट यी सबै कुराहरूको जानकारी छ, तर ती जानकारी हुँदा हुँदै लापरवाही चाहिँ गरेको छ किसानहरूले। यसको जनचेतना चाहिँ स्थानीय तह नेपाल सरकारले चाहिँ नै पटक पटक दिइराख्नुपर्छ भन्ने मेरो माग।
कतिपय स्थानीय पालिकाहरूमा जसले सबै कागजात मिलाउन जान्नुहुन्छ, उहाँहरू कृषकै नभए पनि अनुदान प्राप्त गरेको अवस्था छ। जो साँच्चै कृषक हो, उहाँहरूले ती कागजातहरू मिलाउन जान्नुहुन्न, जसले गर्दा अनुदान प्राप्त भएको छैन भन्ने गुनासो सुनिन्छ। बाँके जिल्लामा रहेका स्थानीय तहहरूमा त्यस्तो समस्या छ कि छैन?
नै एकदम त्यो समस्या देशभरि नै छ, बाँके जिल्लामा नहुने भएन, तर अहिले चाहिँ तपाईँको जनताहरू धेरै सचेत भइसकेको छ, त्यो जनचेतनाले गर्दा अब यता तपाईँको यता दुई तिन वर्षदेखि यस्ता घटनाहरू चाहिँ न्यूनीकरण भएको छ, अन्त चाहिँ भएको छैन।
आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ बाँके जिल्लाका राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष वीरेन्द्र यादवसँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौँ। बाँके जिल्लामा शिक्षाको गुणस्तर चाहिँ कस्तो छ?
बाँके जिल्ला गाउँमा तपाईँको आठ पालिका छ, आठ पालिकामा नेपालगञ्ज उपमहानगरपालिकामा शिक्षा तपाईँको मध्य र सुदूरको हब नै हो। शिक्षाको अवस्था तपाईँको राम्रो छ, अहिले कोवलपुर, नेपालगञ्ज, खजुरा, बैजनाथ अनि राप्ती सुनारी यहाँको शिक्षाको अवस्था एकदमै राम्रो छ। अब गुणस्तरको कुरा गर्नुहुन्छ भने अब गुणस्तर त तपाईँको नेपालभन्दा अमेरिका अस्ट्रेलिया पढ्न जान्छ बच्चाहरू, अस्ट्रेलिया अमेरिकाका बच्चाहरू अन्तै विद्यार्थीहरू अन्तै पढ्न जान्छ। तर पहिलाभन्दा अहिले तपाईँको यो मैले भनेको नौवटा पालिकामा शिक्षाको अवस्था एकदमै राम्रो छ र एकदमै कमजोर भएको अवस्था भनेको तपाईँको छ पाँचवटा कमजोर भएको चाहिँ पालिकाहरू जानकी, जुडुवा र नरायणपुर। यहाँ चाहिँ नि शिक्षा त्यति गुणस्तर छैन र सरल र सुलभ पनि छैन।
बाँकी जिल्लामा पनि सामुदायिक सँगसँगै निजी विद्यालयहरू पनि छन् होला, निजी विद्यालय र सामुदायिक विद्यालयमा हुने शैक्षिक गुणस्तरको यदि हामीले हेर्ने हो भने कस्तो छ होला त?
तपाईँको यसमा भन्नुपर्दा निजी विद्यालयहरू अहिले आकर्षणका केन्द्रबिन्दु भएको छ र तपाईँको जति हुने खाने हुन् त्यो सबै तपाईँको निजी विद्यालयमा बच्चाहरू पढ्छ र समुदाय विद्यालयमा तपाईँको अर्का घर काम गर्ने बच्चाहरू एकदम किसान एकदम निम्न वर्गको जसलाई साँझ बिहान खाना पुग्दैन त्यस्ता बच्चाहरू पढ्न आउँछ। तर सबै ट्रेन्ड टिचरहरूको कुरा गर्नुहुन्छ भने सबै समुदाय विद्यालयमा छ र निजी विद्यालयमा त हेलमेट टिचरहरू छन्। हेलमेट टिचरहरू के भने तपाईँको पढायो गयो अर्को बस पढाउन आउने नआउने पनि निश्चित हुँदैन। त्यसकारण त्यस्तो हेर्दाखेरि फरक त छ तर एकदमै गुणस्तरीय उत्पादन भन्नुहुन्छ भने तुरन्तै हेर्दा आकर्षक निजी छ तर गुणस्तरीय उत्पादन भन्नुहुन्छ भने समुदाय विद्यालयबाट नै छ।
यसको मतलब सामुदायिक विद्यालयमा रहेका शिक्षकहरूले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ भनेर बुझ्दा हुन्छ त हामीले?
एकदम एकदम हजुर, समुदाय विद्यालयमा भएका शिक्षकहरूले गुणस्तरीय शिक्षा र टिकाउ शिक्षा दिइरहेको छ। निजी विद्यालयमा तपाईँको त्यो के भनौँ अब कुनै देशको सामानको कुनै ग्यारेन्टी हुन्छ भन्न भन्छ नि, म त्यो देशको नाम लिनु चाहिँ त्यस्तै त्यस्तै हुने।
अनि कतिपय गुनासो के पनि सुनिन्छ भने सामुदायिक विद्यालयमा पठन पाठन गराउने शिक्षकहरू राजनीतिक झोला बोक्ने धेरै हुनुहुन्छ अनि विद्यालयमा कम नै उपस्थित हुन्छ भन्ने गुनासोहरू पनि सुनिन्छ।
अर्को गुनासो पनि पक्कै पनि सुन्नु भयो होला, विद्यालयमा शिक्षिकाहरू स्वेटर बिन्नुहुन्छ। यो गुनासो पनि जनमानसमा समुदायमा आजभन्दा 5 वर्ष अगाडिसम्म र अहिले पनि बुढापाकाले सरकारी स्कुलका म्याडमहरू त स्वेटर बुन्नुहुन्छ। स्वेटर बुन्ने लगाउने चलन, हातले बुन्ने लगाउने चलन मलाई लाग्छ 20 वर्षभन्दा अगाडिबाट छैन। तबदेखि हामीले विदेशबाट इम्पोर्ट गर्न थालेको सामानहरू त्यो स्वेटर पनि छैन। त्यसकारण यो चलन एउटा भन्नको लागि समुदाय विद्यालयको गुणस्तरलाई विश्वासलाई कम गर्नको लागि बजारी हल्ला हो यो। मलाई के लाग्छ भने निजी विद्यालयहरूले यस्ता किसिमका प्रोपगन्डाहरू रच्यो भने उनीहरूलाई त आफ्नो दोकान चलाउनु छ, त्यहाँदेखि त्यसो आफ्नो दोकान चलाउनलाई त्यस्तो किसिमको हल्ला चाहिँ उडाउँछ। त्यो हल्लाले आफूतिर विद्यार्थीलाई अभिभावकलाई चाहिँ आकर्षण गरेको कुरा चाहिँ छ म्याम। अब अर्को कुरा मैले जोडेँ हजुरलाई, राजनीति गर्ने यो देशमा प्रजातन्त्र ल्याउनलाई होस् लोकतन्त्र ल्याउनलाई होस् शिक्षकहरू नै ओहोरात खट्यो र त्यसबाट नै यो देशमा मलाई लाग्छ गणतन्त्र र प्रजातन्त्र आएको हो। अनि त्यसपछि मैले के जोड्न चाहन्छु भने जब हाम्रा नेताहरू प्रजातन्त्र आउनुभन्दा अगाडि भारतमा प्रवास बस्न जानुभएको थियो त्यस बेला आजभन्दा 50 वर्ष अगाडि त्यस बेला युवाहरू बनारसमा जान्थे अनि उहाँहरू माथिल्लो डिग्री उच्च शिक्षा हासिल गरिसकेपछि आफ्ना नेतालाई सोध्थे अब म नेपालमा गएर के गरौँ, अनि त्यस बेला उहाँहरूले भन्नुहुन्थ्यो नेपालमा गएर शिक्षक बन र जनतालाई प्रजातन्त्रको बारेमा सिकाऊ र ती परिपाटी चल्दै आएको थियो। र यता मलाई लाग्छ तपाईँको 76 पछि जब शिक्षकहरूको समय 71 समयमा जब शिक्षा आयोग खुल्न थाल्यो बढुवा हुन थाल्यो यो चाहिँ कम भएको समय आरोप चाहिँ छ। तर मलाई लाग्दैन कि कोही शिक्षकले पार्टीको झोला बोक्या छ अनि पार्टीकै काम गर्छ, आरोप चाहिँ छ तर यसको न्यूनीकरण भएको छ, अन्त भएको छैन।
अब शिक्षा सँगसँगै स्वास्थ्यको कुरा गरौँ न, कतिको गुणस्तरीय स्वास्थ्य सेवा पाउनु भएको छ बाँकेवासीहरूले?
बाँकेवासीहरू तपाईँको ठाउँ अनुसार चाहिँ सेवा चाहिँ गुणस्तर पाएकै छ म्याम। नेपालगञ्जमा जति पाएको छ र यसका छिमेकी पालिकाहरू जानकी, डुडुवा अनि कोवलपुरले जति पाएको छ त्यही हिसाबले अरू पालिकाहरूले गुणस्तरीय स्वास्थ्य सुविधा चाहिँ पाएको छैन। हरेक वार्डमा तपाईँको स्वास्थ्य उठी छ, तर भनेको जस्तो नेपाल सरकारले औषधिहरू पुर्याउन सकेको छैन, डक्टर नर्सको पनि व्यवस्था गर्न सकेको छैन, सुगममा पाएको छ, दुर्गम पालिकाहरूमा पाएको छैन।
सरकारी स्वास्थ्य संस्थाहरूले 98 थुप्रै प्रकारका औषधिहरू सित्तैमा दिने भनिरहँदा स्थानीय तहमा खोलिएका ती स्वास्थ्य संस्थाहरूमा ती औषधि भेटिन्न भन्ने गुनासोहरू पनि सुनिन्छ नि, त त्यो समस्या छ बाँकेमा?
बाँकेमा पनि छ, देशभरि नै छ त्यो समस्या, बाँकेमा नहुने त कुरै भएन।
हजुर, कस्तो खालको समस्या छ
बाँकेमा? समस्या तपाईँको औषधिको कुरा गर्नुभयो नि, अब समयमा त्यो औषधि पनि नभेट्ने, समयमा स्वास्थ्यकेहरूमा डक्टर नर्सहरू नभेट्ने, अनि बिरामीलाई चेक गर्ने उपकरणहरू पनि कुनै पनि सुविधा नभएको अवस्था देखेका छौँ हामी।
यस्तो किसिमको समस्याहरू हुँदाखेरि तपाईँहरूले स्थानीय तहमा घचघच्याउने केही प्रयास पनि गर्नु भएको छ?
यो क्षेत्रमा त हामी त्यति गरेका छैनौँ, तर नेपालगञ्जमा अरू अरू पालिकामा दुर्गम पालिकाहरू जस्तै हाम्रो नरेनापुर एकदमै दुर्गम पालिका हो बाँके जिल्लाको, त्यस्तो ठाउँहरूमा गएर जो तपाईँको सजिलै पहुँच छैन तपाईँको स्वास्थ्यको, त्यस्ता त्यो पालिकाहरूमा चाहिँ हामी गएर झगडा छ।
स्वास्थ्यसँगै जोडिएर आउँछ खाने पानी, अब बाँके जिल्ला भनेपछि तराईको जिल्ला, कतिपय अवस्थामा बोर्डिङ गरिएको पानी, ट्युबवेलको पानीहरू पनि प्रयोग हुन्छ होला, ती पानीहरू कतिको खान योग्य छन्? साँच्चै धाराको पानी पनि प्रयोग गर्न पाइन्छ कि यस्तै बोर्डिङ ट्युबवेलको मात्र प्रयोग गर्नुपर्छ, यसको बारेमा पनि केही जानकारी गराइदिनुहोस् न।
बाँके जिल्ला त तपाईँको पानी पर्याप्त मात्रामा तराईको जिल्लामा हुन्छ, पानी चाहिँ शुद्ध पानी चाहिँ लगभग जनतामा यो विषयमा चाहिँ जनचेतना निकै भइसकेको छ, उपभोक्ताहरूमा लगभग तपाईँको 100% होइन 75% जनता हाम्रो उपभोक्ताहरूले शुद्ध पानी नै पिउँछ।
तराईतिरका बोर्डिङ गरिएका पानीहरूमा आर्सेनिकको मात्रा बढी हुन्छ भनिरहँदा त्यो पानी प्रयोग गर्नको लागि चेक जाँच गराएर मात्र प्रयोग गर्नुहुन्छ कि खनेपछि अब प्रयोग गरिहाल्ने हिसाबले प्रयोग गर्नु?
अहिले अहिले तपाईँको बजार क्षेत्रमा धेरै उपभोक्ताहरू तपाईँको जारको पानी अनि त्यसपछि घरमै फिल्टर प्रयोग गरेर खाइरहेको छ, अनि तपाईँको दुर्गम गाउँहरूमा चाहिँ अहिले आर्सेनिक चेक चाहिँ तपाईँको धेरै सङ्घ संस्थाहरू छ, समय समयमा ती सङ्घ संस्थाहरूले पनि सहयोग गरेको छ चेक गर्नलाई। गाउँघरमा अहिले पनि तपाईँको ट्युबवेल भन्छौँ हामी, पूर्वतिर नल भन्ने चलन छ, हामी यतातिर पश्चिमतिर पश्चिममा नल भन्छौँ, ती नलकै पानीहरू खान्छौँ।
अब बाँके जिल्लाको सडकहरू कस्तो छन्, सबैतिर यातायात पुग्ने सडकहरू बनेका छन् कि छैनन्, त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस्।
सहरी क्षेत्रमा त अहिले तपाईँको यातायातको सुविधा राम्रो छैनन्, र मैले अघि नै पनि तपाईँलाई जोडेको थिएँ, नरेनापुर पुग्नलाई पहिला 2 दिन लाग्थ्यो भने भारतको बाटो प्रयोग गर्नु पर्थ्यो भने अहिले चाहिँ 79 सडक निर्माण भएको छ, सहजै तरिकाले आवत जावत भएको छ, तर सबै गाउँसँग सबै गाउँ जोड्ने बाटो चाहिँ अझै भइसकेको छैन। सडक र यातायातमा तपाईँको यहाँका उपभोक्ताहरू 50% उपभोक्ताहरू चाहिँ सन्तुष्ट छ।
हजुर, अनि ती सडकमा गुड्ने सार्वजनिक यातायातमा चढिरहँदा यात्रुहरूले म ठगिए भन्ने अवस्थामा छ कि ओहो राम्रै भाडा रहेछ भन्ने हुन्छ, त्यो पनि बताइदिनुहोस् न।
सहरी क्षेत्रमा तपाईँको रिक्सामा यो कुरा सुनिएको छ, अनि त्यसपछि लङ दुरीमा उपभोक्ताहरू हामी छपिएको भने गुनासो आएको छैन, रिक्साको गुनासो अलिक बढी आएको छ।
त्यस्तो गुनासो आउँदा तपाईँहरूले समन्वय गर्ने गर्नु भएको छ?
समन्वय नगरपालिकासँग हामी गर्छौँ,
हजुर,
अनि नगरपालिकामा पनि तपाईँको यातायात थाहा छ, र त्यहाँ नगर प्रहरीहरूलाई यो कुरा जानकारी गराउँछ। रिक्सा नम्बर हामी उपभोक्तालाई भन्छौँ, तपाईँ त्यस्तो ठकिनु भयो भने त्यो रिक्सा नम्बर चाहिँ नोट गरेर नोट गर्ने गर्नुहोस् भनेर जनचेतना फैलाएका।
हजुर, हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ, अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आम उपभोक्ताहरूलाई यहाँको भन्नु केही छ?
मेरो सम्पूर्ण उपभोक्तालाई के भन्न चाहन्छु भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्, स्वस्थ मान्छे नै यो जीवनको स्वस्थ मान्छेको जीवन नै स्वस्थ रहन्छ। धन सम्पत्ति कमाउनु भन्नुभन्दा पनि तपाईँ आफ्नो स्वास्थ्यलाई ध्यान दिनुहोस्, स्वास्थ्य राम्रो भयो भने धन सम्पत्ति जति पनि कमाउन सक्नुहुन्छ भन्ने उपभोक्ताहरू साथीहरूलाई म भन्छु, पुरा आफ्नो सम्पूर्ण नेपाली दाजुभाइलाई भन्छु।
हामीलाई समय उपलब्ध गराउनु भयो, बाँके जिल्लामा रहेका उपभोक्ताहरूको समस्या सँगसँगै त्यहाँ कस्ता किसिमका खाद्य वस्तुहरू प्रयोग भइरहेका छन् यसको बारेमा सम्पूर्ण जानकारी गराइदिनु भयो, यहाँ यहाँलाई कार्यक्रम हाम्रो चासो र रेडियो नेपालकै तर्फबाट धेरै धेरै धन्यवाद।
हजुरलाई पनि समय दिनुभयो। नेपालको एउटा पश्चिम क्षेत्र नेपालगञ्ज नाङ्गे जिल्लाबाट आवाज देशभरि सुनाइदिनलाई जुन जमर्को गर्नुभयो यसको लागि धेरै धेरै धन्यवाद। नमस्कार।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय उपभोक्ता मञ्चका बाँके जिल्लाका जिल्ला अध्यक्ष वीरेन्द्र यादव। उहाँसँग हामीले बाँके जिल्लामा रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, स्वास्थ्य शिक्षा खानेपानी लगायतका उपभोग्य वस्तुहरूको गुणस्तर कस्तो छ त यसकै सेरोफेरोमा रहेर कुराकानी गर्यौं। स्वस्थ सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानुनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हक र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्रद्वय सुलोचना बज्राचार्य र देवकी भण्डारी सहित रिता तिमलसिना बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।